कुरा सन् 2007 सालको, म काठमाडौँको एउटा बाइबल कलेजमा एक विद्यार्थीको रूपमा अध्ययनरत थिएँ। कलेजमा केही परिवर्तन आएको थियो। हाम्रा पुराना प्रिन्सिपल थप अध्ययनको लागि बाहिर जाँदै हुनुहुन्थ्यो भने त्यहाँ नयाँ प्रिन्सिपल आउँदै हुनुहुन्थ्यो। र एक दिनको कुरा हो, दिउँसो हामी सबैले खाना खाइसकेको थियौँ अनि हामी कलेजको छतमा गफ गर्दै थियौँ, कुराकानी गर्दै थियौँ। अनि त्यही क्रममा नयाँ प्रिन्सिपल महका आउनुभयो र हामी कुराकानी गर्न सुरु गऱ्यौँ। र केही बेरपछि उहाँले मलाई एउटा प्रश्न सोध्नुभयो, ल भन्नुहोस् त भाइ, तपाईँ कहिलेदेखि क्रिस्चियन बन्नुभयो, तपाईँ कसरी प्रभुमा आउनुभयो? मैले एकदमै ठुलो आत्मविश्वासका साथ, कन्फिडेन्सका साथ उहाँलाई जवाब दिएँ, म त जन्मदै क्रिस्चियन हो नि। मैले दिएको जवाफले उहाँलाई कता कता झड्का लागेको मैले देखेँ। उहाँ अलि अक्क न बक्क पढ्नुभयो र तुरुन्तै उहाँले फेरि प्रश्न गर्नुभयो कि खोइ जन्मदै क्रिस्चियन हुन्छ? यो सुन्ने बित्तिकै मेरो पारो तातेर मलाई रिस उठेर आयो, म असाध्यै क्रोधित भएर एक सेकेन्डमा नसोच मैले उहाँलाई फेरि जवाफ फर्काएँ, तपाईँको मतलब के हो? भन्नु खोजेको के हो? उहाँले थप केही पनि भन्नु भएन र हाम्रो कुराकानी त्यहीँ सकियो। यो त 2007 कुरा, 2025 छौँ र तपाईँ मलाई भन्नुहोस् अब को सही थियो? मेरो प्रिन्सिपल सही हुनुहुन्थ्यो कि म सही थिएँ? कोही पनि क्रिस्चियन परिवारमा जन्मदैमा क्रिस्चियन बन्दैन भन्नुहुने मेरो प्रिन्सिपल सही हुनुहुन्थ्यो कि म जन्मजात क्रिस्चियन हुँ भने दावी गर्ने म ठिक थिएँ कि कोही जन्मदै क्रिस्चियन हुन सक्छ? मलाई आशा छ तपाईँहरूलाई यसको उत्तर छ, यसको उत्तर थाहा छ, थाहा छ। मेरो प्रिन्सिपल सही हुनुहुन्थ्यो र म गलत थिएँ। तर त्यति बेला मैले आफूलाई सही नै ठानेको थिएँ, मैले आफूलाई क्रिस्चियन नै ठानेको थिएँ। किन? किनभने म क्रिस्चियन परिवारमा जन्मेको थिएँ, म सानोदेखि चर्च जाँदै हुर्केको मान्छे हो। बाल सङ्गतिमा, जवान सङ्गतिमा एकदम मैले राम्रो गर्थेँ, मलाई धेरै भजन आउँथ्यो, बाइबलको पदहरू कण्ठस्थ थियो, म खाना खानु अघि र सुत्नु अघि प्रार्थना पनि गर्थेँ, मैले बक्तिसम्म पनि लिएको थिएँ, मेरो नामै क्रिस्चियन थियो, म युवा सङ्गतिको अध्यक्ष थिएँ, म क्वायर चलाउँथेँ, मैले क्वाइटी गर्दाखेरि मान्छेहरू धुरु धुरु हुन्थे, प्रभुको नजिक गएको मैले महसुस गर्थेँ। अनि यतिखेर म सेमिनरीमा अध्ययनरत थिएँ, म बाइबल कलेज पढिरहेको थिएँ, अवश्य पनि मैले आफ्नो क्रिस्चियन ठान्थेँ, र म क्रिस्चियन नभएर को थिएँ त? तर सत्य के भने नि प्रिय, म क्रिस्चियन थिइनँ। म किन क्रिस्चियन थिइनँ? किनभने म नयाँ गरी जन्मिएको थिएन। हो, म क्रिस्चियन परिवारमा जन्मेको थिएँ, तर मेरो जन्म परमेश्वरको परिवारमा भन्ने भएको थिएन। मसँग नयाँ हृदय थिएन, म नयाँ सृष्टि भएको थिइनँ, म आफ्नो मुक्तिको लागि येशु ख्रिस्टमा भरोसा गरिरहेको थिइनँ। म एकदमै रिसा थिएँ, म घमण्डी थिएँ, म अहङ्कारी थिएँ, म आफ्नो लागि जिइरहेको थिएँ, मैले आफ्नो पापलाई कति पनि घृणा गर्दिन थिएँ, वास्तवमा म मेरो पापलाई एकदम धेरै प्रेम गर्थेँ, पोषण दिन्थेँ, खुवाउँथेँ, लुकाउँथेँ, म मेरो नाम कायम राख्न चाहन्थेँ, सम्बडी हुन चाहन्थेँ, म कोही हुन चाहन्थेँ, मेरो आफूलाई म समाजमा चिनाउन चाहन्थेँ, मैले अरूलाई प्रेम कति पनि गर्दिन थिएँ, सबै म केन्द्रित थियो, म केन्द्रित परमेश्वरको महिमा केन्द्रित केही पनि थिएन मेरो जीवनमा। हुनसक्छ आज तपाईँ पनि आफूलाई क्रिस्चियन ठानिरहनु भएको छ होला यो बिहान, तर तपाईँ क्रिस्चियन नहुनु पनि सक्नुहुन्छ, इट्स पोसिबल, यो सम्भव छ। आफूलाई क्रिस्चियन छान्ने हरेक व्यक्ति साँच्चै क्रिस्चियन हुँदैन, क्रिस्चियन भएको दावी गर्ने सबै ख्रिस्टको साँचो चेला हुँदैन। यीशुले भन्नुभएको छ एकदमै स्पष्टसँग मत्ती 7:21, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन। अर्को शब्दमा भन्नुपर्दा उहाँलाई प्रभु प्रभु भन्ने सबै क्रिस्चियन हुँदैन। प्रियहरू, आज नरक जहाँ हामी जान चाहँदैनौँ, आज नरक, आफैलाई क्रिस्चियन दाबी गर्ने र वर्षौँसम्म चर्चको सदस्य समेत भएका तर कहिले पनि नयाँ गरी नजम्लिएका मानिसहरूले भरिएको छ। उनीहरूले पनि एक समय म क्रिस्चियन हुँ भनेर दावी गरे तर उनीहरूले ख्रिस्टलाई कहिले चिनेनन् र ख्रिस्टले पनि उनीहरूलाई कहिले चिन्नु भएन। त्यसैले आफूलाई यो प्रश्न सोध्नु एकदमै बुद्धिमानी हुनेछ। तपाईँले आफूले यो प्रश्न सोध्नु एकदमै राम्रो हुन्छ, के म साँच्चै क्रिस्चियन हुँ? एम आई रियली अ क्रिस्चियन? के म साँच्चै क्रिस्चियन हुँ? द क्रिस्चियन को हामी म क्रिस्चियन हो कि भनेर म कसरी थाहा पाउन सक्छु? आउनुहोस् आज हामी हाम्रो बाइबलमा युहन्ना 3 खोलौँ र येशूले के भन्नुहुन्छ सो हामी आफै हेरौँ क्रिस्चियनको हो। युहन्ना 3 अरे म आशा गर्छु तपाईँहरूसँग बाइबल छ, जतिजनासँग बाइबल छैन मैले विचार गरिरहेको छु म तपाईँसँग कुरा गर्न चाहन्छु किन तपाईँसँग बाइबल छैन विशेष तपाईँ क्रिस्चियनहरूसँग र तपाईँले उचित कारण दिनुभयो भने ठिकै छ, दिनुभएन भने एउटा बाइबल अर्को हप्तादेखि एउटा बाइबल तपाईँ लिएर आउनुपर्ने हुन्छ। बाइबल खोल्नुहोस्, कृपया बाइबल खोल्नुहोस्। हामी युहन्ना 3 अध्याय हेर्दैछौँ, युहन्ना 3 अध्यायको 1-5 पदसम्म। गत हप्तादेखि हामीले हाम्रो नयाँ वचनको श्रृङ्खला महत्त्वपूर्ण प्रश्न सुरु गरेका छौँ र गत हप्ता हामीले सुसमाचार के हो भन्ने प्रश्नलाई हेऱ्यौँ र आज हामी दोस्रो सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आइपुगेका छौँ, क्रिस्चियनको हो। वाट इज अ क्रिस्चियन? क्रिस्चियनको हो। यदि यो प्रश्न महत्त्वपूर्ण हुने त्यहाँ कुनै समय थियो भने त्यो आजै हो, त्यो अहिले नै हो। किनकि क्रिस्चियन हुनु भनेको वास्तविक के हो भन्नेमा त्यहाँ धेरै भ्रम छ। हामी झुटो चर्चहरू र झुटो क्रिस्चियनहरूले भरिएको संसारमा जिइरहेका छौँ र धेरै जसो मानिसहरूले एकछिन रोकिएर कहिले पनि आफूलाई यो प्रश्न सोध्दैन कि म साँच्चै क्रिस्चियन हुँ। उनीहरू बाहिरी व्यवहारको आधारमा, उनीहरूले के गर्छन् वा के गर्दैन भन्ने कुराको आधारमा आफू क्रिस्चियन भएको दावी गर्छन्, आफूलाई क्रिस्चियन ठान्छन्। तर नाम मात्रका क्रिस्चियनहरू प्रियहरू यो संसारमा धेरै छन्। उनीहरू आफू क्रिस्चियन भएकोमा पूर्ण विश्वास त छन्, उनीहरू स्वर्ग जाँदैछु भन्नेमा ढुक्क छन्, तर सत्यता के हो भने उनीहरू नरकको बाटोमा छन्। अत्यन्तै दुःखको कुरा त हामीले नयाँ जन्म नपाएका नरकतिर लागिरहेका मानिसहरूलाई झुटो मुक्तिको निश्चयता दिएका छौँ। बधाई छ तपाईँलाई, आजदेखि तपाईँ पनि क्रिस्चियन हुनुभएको छ, तपाईँ पनि परमेश्वरको राज्यको हुनुभएको छ भने उनीहरूलाई हामीले झुटो गवाई दिएका छौँ। यदि हामीले उनीहरूलाई सत्यता बताइदिएको भए उनीहरूले सायद मुक्ति पाउन सक्थ्यो। तर त्यसको सट्टा हामीले के गर्यौँ? हामीले के गरिरहेको छौँ? हामी सत्यता लुकाइरहेको छौँ, हामीले सत्यतालाई नरम बनाउँदैछौँ, हामीले मानिसहरूको अनुहारमै हेरेर सिधै झुटो बोलिरहेका छौँ कि केही पनि ठिक गलत भइरहेको छैन, सब कुरा ठिक छ, तपाईँ स्वर्ग जानुहुँदैछ, कति पनि शङ्का नगरे हुन्छ आफ्नो मुक्तिमा। र त्यसो गर्दा हामीले उनीहरूको त्यो अनन्त विनाशतर्फको यात्रालाई झनै छिटो बनाइरहेका छौँ। र प्रिय तपाईँलाई थाहा छ मलाई सबभन्दा बढी कुन कुराले पिराउँछ, सबभन्दा बढी पास्टरको रूपमा कुन कुराले पिरोल्छ? यही कुरा। आज तपाईँहरू कतिजना पनि यहाँ क्रिस्चियन हुनुहुन्न, तपाईँ आफूलाई क्रिस्चियन हुने दावी गर्नुहुन्छ तर वास्तवमा तपाईँ क्रिस्चियन हुनुहुन्न। तपाईँहरूमध्ये कतिजना आत्मविश्वासका साथ कन्फिडेन्सका साथ स्वर्ग होइन नरक गइरहनु भएको छ, जबकि तपाईँलाई लाग्छ तपाईँ ठान्नुहुन्छ तपाईँ स्वर्गै गइरहनु भएको छ। तर फेरि तपाईँ जति नै कन्फिडेन्ट भए तापनि, तपाईँसँग जति नै ठुलो विश्वास भए तापनि, यदि तपाईँ काठमाडौँ जाने गाडीमा चढिरहनु भएको छैन, बसिरहनु भएको छैन भने तपाईँ काठमाडौँको सट्टा काकरभिट्टामा तपाईँ पुग्नुहुनेछ, तपाईँलाई ओह्रालिदिनेछ। होइन मलाई एकदम विश्वास छ म काठमाडौँमै ओर्लिन्छु भने तापनि त्यो विश्वास तपाईँलाई बचाउनेवाला छैन, किनकि तपाईँको विश्वास गलत ठाउँमा लगाइएको छ। आज धेरै मानिसहरू कन्फिडेन्ट छ तर त्यो कन्फिडेन्टले उनीहरूलाई अनन्त विनाशतर्फ लगिरहेको छ। त्यसैले आज म यो आशाका साथ प्रचार गर्दैछु कि यदि तपाईँ साँच्चै क्रिस्चियन हुनुहुन्छ भने तपाईँ आफ्नो मुक्तिको बारेमा तपाईँ निश्चित हुनुहोस्, तपाईँलाई त्यो निश्चयता मिलोस् र तपाईँ पक्कै पनि त्यो शङ्खामाथि विजय हुनुभएको होस्। र यदि तपाईँ क्रिस्चियन हुनुहुन्न भने तपाईँले यो वचनलाई, आजको वचनलाई परमेश्वरको अनुग्रहको रूपमा, पश्चातापको लागि उहाँको त्यो अनुग्रही आह्वानको रूपमा लिनुहुनेछ, ताकि यस प्रचारद्वारा परमेश्वर तपाईँको आँखा खोलिदिनुहुनेछ, तपाईँलाई आत्माछलबाट, आत्माधोकाबाट, सेल्फ डिसेप्सनबाट बचाउनुहुनेछ र यीशुख्रीष्टमा त्यो साँचो पश्चाताप र विश्वासतर्फ डोर्याउनुहुनेछ। र आज म जे भन्दैछु प्रचारमा, यो वचनबाट जे कुरा म भन्दैछु, तपाईँलाई म जे 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 चुनौती दिँदैछु, जे आह्वान गर्दैछु, यो सबै मैले तपाईँलाई प्रेम गरेको कारणले गर्दै भन्दैछु। सो युना 3:1-8 पढ्नेछौँ, कृपया सबैजनाले हेर्नुहोला। फरिसीहरूमध्ये निकोदेमस नाउँ भएको एकजना मानिस थिए, तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति यीशु कहाँ आए र उहाँलाई भने, गुरुजी, हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएको यी चिन्हहरू कसैले गर्न सक्दैन। यीशुले तिमीलाई जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएर कसरी जन्मन सक्छ? के त्यो आफ्नै आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ? यीशुले जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मिनुपर्छ भन्दा अचम्म नमान, बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यस खण्डबाट एउटा कुरा एकदम स्पष्ट छ, र अघि मैले परिचयमा पनि धेरै कुरा तपाईँलाई बताइसकेको छु, जोड दिइरहेको छु, कि यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छैन भने तपाईँ क्रिस्चियन हुनुहुन्न। अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ भने तपाईँ क्रिस्चियन हुनुहुन्छ। सरल भाषा भन्नुपर्दा, क्रिस्चियनको क्रिस्चियन त्यो हो जो परमेश्वरको अनुग्रहबाट आत्माद्वारा नयाँ गरी जन्मिएको छ, पापबाट पश्चाताप गर्छ र यीशुख्रीष्टमा भरोसा गर्छ। क्रिस्चियनको क्रिस्चियनलाई त हामीले उसले के गर्छ के गर्दैन भन्ने कुराको आधारमा प्रायः परिभाषित गरिरहेको छु। क्रिस्चियन त्यो हो जस्तै जाँडो रक्सी खाँदैन, जुरोट खाँदैन, जुवा तास खेल्दैन, उसले जिन्सको प्यान्ट लाउँदैन, उसले कपाल कलर गर्दैन, यी कुराहरूको आधारमा हामीले क्रिस्चियन को होइन भनेर हामीले परिभाषित गरिरहेको छौँ। तर बाइबलको अनुसार क्रिस्चियन को हो, क्रिस्चियन त्यो हो जो परमेश्वरको अनुग्रहबाट आत्माद्वारा नयाँ गरी जन्मिएको छ र पापबाट पश्चाताप गर्छ र ख्रिस्टमा भरोसा गर्छ। ए तपाईँ परमेश्वरको अनुग्रहबाट नयाँ गरी जन्मिनु भएको छ र तपाईँ आफ्नो पापबाट पश्चाताप गरी यीशु ख्रिस्टमा भरोसा गर्नुहुन्छ भने तपाईँ ख्रिस्टियन हो। यही मुख्य कुरा तपाईँ देख्न सक्नुहुन्छ, ख्रिस्टियन त्यो जो परमेश्वरको अनुग्रहबाट आत्माद्वारा नयाँ गरी जन्मिन्छ, पापबाट पश्चाताप गर्छ र ख्रिस्टमा विश्वास गर्छ। र स्वाभाविक रूपमा हामीले सोध्ने प्रश्नहरू भनेको, यो नयाँ जन्म भनेको चाहिँ के हो? फेरि यो नयाँ जन्म किन आवश्यक छ? हामी कसरी नयाँ जन्म पाउन सक्छौँ? र जब हामी नयाँ गरी जन्मिन्छौँ तब के हुन्छ? यो चारवटा प्रश्नहरू हामी वचन हेर्दै जानेछौँ। पहिलो, नयाँ जन्म के हो? नयाँ जन्म किन आवश्यक छ? दोस्रो, तेस्रो, नयाँ जन्म अथवा हामी कसरी नयाँ जन्म पाउन सक्छौँ? र चौथो, र जब हामी नयाँ गरी जन्मिन्छौँ तब के हुन्छ? नयाँ जन्म के हो, यो किन आवश्यक छ, कसरी नयाँ जन्म हामी पाउन सक्छौँ, र नयाँ जन्म पाएपछि के हुन्छ, यसको यसको परिणामहरू के हुन्छ, यसको फलहरू के हुन्छ, चारवटा कुरा हामी हेर्नेछौँ। सो पहिलो, यो नयाँ जन्म के हो? सबभन्दा पहिले त यो नयाँ जन्म के होइन त्यसबाट हामी सुरु गरौँ। आज नयाँ जन्मको बारेमा त्यहाँ धेरै गलत धारणाहरू छ, धेरै गलत व्याख्याहरू छ। धेरै क्रिस्चियनहरूको लागि नयाँ जन्मको अर्थ आत्माको त्यो वरदानसँग सम्बन्धित त्यो अनुभवहरूसँग जोडिन्छ। अरू कतिपयको लागि नयाँ जन्म भनेको दोस्रो अनुभवसँग सम्बन्धित छ, जुन पहिले मुक्तिको अनुभवभन्दा फरक हुन्छ भन्ने मानिसहरूमा भ्रम छ। तर बाइबलले नयाँ जन्मको बारेमा त्यसरी कुरा गर्दैन। नयाँ जन्म भनेको दोस्रो अनुभव होइन। त्यसैले कसैले अन्य भाषामा नबोलेकै कारण उसलाई नयाँ गरी नजन्मिएको भन्ने ट्याग लगाउनु अघि तपाईँसँग यस्तो निर्णयको लागि स्पष्ट बाइबलले आधार छ कि छैन स्पष्ट हुनुहोस्। जब यसुले तिमी नयाँ गरी जन्मिनुपर्छ भन्नुभयो, उहाँ कुनै रहस्यमय त्यहाँ भावना वा त्यहाँ भावनात्मक प्रदर्शनको बारेमा कुरा गर्दै हुनुहुन्थेन। उहाँले तिमीहरू नयाँ गरी जन्मिनुपर्छ भनिराख्दाखेरि तिमीहरूले ब्याप्टिस्ट चर्च छोडेर पेन्टिकस्टल हुनुपर्छ, एजी बन्नुपर्छ भनिरहनु भएको थिएन। यो कुरामा तपाईँ स्पष्ट हुनुहोस्। उहाँको अर्थ त्यो पटक्कै पनि थिएन। प्रिय, नयाँ जन्म यो आराधनाको समयमा त्यो आउने हामी पैदा हुने त्यो भावनात्मक त्यो अनुभूति वा कुनै जागृति सम्बन्धमा गरिने एकपटकको निर्णय पनि होइन। नयाँ गरी जन्मिनु भनेको अन्य भाषामा बोल्नु होइन, ढल्नु होइन, वा त्यो अलौकिक अनुभवहरू हुनु पनि होइन। त्यसो भए नयाँ जन्म के हो? नयाँ जन्म के हो? नयाँ जन्मलाई यसो शास्त्रीय भाषामा रिजेनेरेसन भनिन्छ, अर्थात् पुनर्जीवन पनि भनेर यसलाई अनुवाद गर्न सकिन्छ। सो नयाँ जन्म अथवा पुनर्जीवन भनेको आफ्ना आफ्नो पापमा मरेकाहरूलाई परमेश्वरले अनन्त जीवन प्रदान गर्नुहुने उहाँको सार्वभौम र एकल कार्य हो नयाँ जन्म भनेको। बुझ्नु पर्दैछ, नयाँ जन्म भनेको पापमा आफ्नो पापमा मरेकाहरूलाई परमेश्वरले अनन्त जीवन प्रदान गर्नुहुने उहाँको त्यो सार्वभौम र एकल कार्य हो नयाँ जन्म भनेको। नयाँ जन्म भनेको बेटर भर्जन अफ यु बन्नु बारेमा होइन, यो आत्मा सुधारको बारेमा होइन, नयाँ जन्म नैतिक सुधारको बारेमा होइन। नयाँ जन्म भनेको जस्तो सुनिन्छ ठिक त्यस्तै हो, यो एउटा नयाँ जन्म हो, यो जन्म नयाँ जन्म हो, यो दोस्रो जन्म हो, यो एउटा आत्मिक जन्म हो। यो पुरानो मानिसलाई मर्मत गर्ने विषयमा होइन, यो पूर्ण रूपमा नयाँ मानिस बनाउने बारेमा। परमेश्वरले मानिसलाई केवल मर्मत कार्य मात्र गर्नुहुन्न, मानिसलाई केवल उहाँले नैतिक रूपमा सुधार मात्र गर्नुहुन्न, उहाँले नयाँ बनाउनुहुन्छ। त्यसैले यसलाई नयाँ जन्म भनिन्छ। आज क्रिस्चियन हुनु भनेको प्रायः जस्तो रक्सी पिउने, चुरोट खाने वा जुवा अस्तास खेल्ने जस्ता बानीहरू त्याग्नु मात्र भनेर मान्छेले बुझिरहेको हुन्छौँ। पक्कै पनि क्रिस्चियनले यी कुराहरू त्याग्दछन्, त्यस्ता व्यवहार त्याग्दछन्, तर त्यतिले मात्र साँचो क्रिस्चियनलाई परिभाषित गर्न सक्दैन। धेरै गैर क्रिस्चियनले पनि यी बानीहरू त्यागिरहेका हुन्छन्, र केही हदसम्म त कतिपय क्रिस्चियनहरूभन्दा त गैर क्रिस्चियन मानिसहरू नै नैतिक रूपमा राम्रो देखिन्छ, तर उनीहरू क्रिस्चियन होइन। नयाँ जन्म भनेको खराब बानी त्यागेर राम्रो बानीहरू अपनाउनु होइन, यो त तपाईँको पुरानो पापी त्यो ढुङ्गाको हृदयलाई नयाँ हृदयले पूर्ण रूपमा प्रतिस्थापित गर्नु हो। त्यो नयाँ मानिस बन्नु हो, नयाँ सृष्टि बन्नु हो। यो धाराको पानी फिल्टर गर्ने प्रयास होइन, यो त सिधै मूल स्रोतमा पुगेर त्यसलाई शुद्ध र नयाँ बनाउने विषयमा हो नयाँ जन्म। सो नयाँ जन्म के हो हामीले हेऱ्यौँ, नयाँ जन्म किन आवश्यक छ, नयाँ जन्म किन आवश्यक छ? किनकि यसुको अनुसार नयाँ जन्म बिना तपाईँले परमेश्वरको राज्य देख्न सक्नुहुन्न। अर्को शब्द हुनुपर्दा राज्य देख्नु भनेको राज्यमा प्रवेश गर्नु हो। नयाँ जन्म बिना कसैले पनि ख्रिस्टको बचाउने कार्यलाई अनुभव गर्न सक्दैन। र येशु ख्रिस्टले यहाँ निकोदमस नामक एक व्यक्तिलाई यो कुरा उहाँले स्पष्ट पारिदिनु भएको छ। यस खण्डमा युना तिन अध्यायमा हामी निकोदमस नाउ भएका एकजना व्यक्तिलाई देख्छौँ। ऊ येशु कहाँ आउँछन् र येशु ख्रिस्टको बारेमा उसले राम्रा राम्रा टिका टिप्पणीहरू गर्छन्। र निकोदमस भन्छन् पद दुईमा, तपाईँ हेर्नुहोस् यहाँनिर, गुरुजी हामी जान्दछौँ तपाईँ परमेश्वरबाट आउनुभएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनुभएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैन। यसको बारेमा यो निकोदेमसले भनेको कुराको आधारमा हामी यो भन्न सक्छौँ कि निकोदेमसले येशु ख्रिस्टलाई अत्यन्तै उच्च सम्मान गर्थे। निकोदेमसले येशु ख्रिस्टलाई गुरुजी अथवा रब्बी शिक्षक भनेर सम्बोधन गरे। धेरै जसो मानिसहरू विशेष गरी धर्मगुरुहरूले निकोदेमस जस्तै अरू धर्मगुरुहरूले येशुलाई यसरी सम्मान गर्दैन थिए, येशुले यसरी येशु ख्रिस्टलाई हेर्दैन थिए। त्यसैले यहाँबाट यो कुरा स्पष्ट हुन्छ कि निकोदेमसले येशुलाई साँच्चै मन पराउँथे र सम्मान गर्थे। निकोदेमस येशुको प्रशंसक थिए, फ्यान थिए, बिग फ्यान। र निकोदेमसले यो कुरा पनि स्वीकार गरे कि येशू परमेश्वरबाट आउनुभएको एक शिक्षक हुनुहुन्थ्यो. तर निकोदेमसले यो कुरा किन विश्वास गर्यो? किनकि यदि परमेश्वरबाट उहाँ नआउनु भएको भए उहाँले गर्नुभएका ती न चमत्कारहरू, त्यो आश्चर्य कर्महरू, उहाँले जे जति गर्नुभयो त्यो गर्न सक्नुहुन्नथ्यो. यसको अर्थ निकोदेमस येशू ख्रीष्टको शक्ति, विशेष गरी त्यो आश्चर्य कर्म के भन्छ चिन्ह चमत्कार गर्ने शक्तिद्वारा एकदमै इम्प्रेस थियो, प्रभावित थिए. अब निकोदेमसबाट यो कुरा सुनेपछि हामी येशूले निकोदेमसले आशा गरे अनुसार नै जवाब दिनुहुन्छ भन्ने अपेक्षा गर्न सक्छौँ. मानौ यस्तो केही वाओ निकोदेमस, वाओ तिमीले त म कहाँबाट आएको कुरा पनि पत्ता लगायो, गजब भयो. सुन्यौ तिमीहरूले सुन्यौ, यो मानिसलाई थाहा छ, यो मानिसलाई थाहा छ म को हुँ र म कहाँबाट आएको भन्ने कुरा. ऊ व्यवस्था सिकाउने एक असल शिक्षक हो. वेल डन निकेश, निकोदेमस निकेश, सर्ट फर्ममा निकेश भनेर चलाउँछु भाचुटे. निकेश, यदि सबैजना तिमी जस्तै हुन्थ्यो भने सायद आज संसार धेरै राम्रो हुने थियो. तिमीले साँच्चै परमेश्वर आज देख्नेछौ, किनकि तिमी यो राज्यको लागि योग्यको छौ. तिमी जस्तै मानिसहरूको लागि, नैतिक मानिसहरूको निम्ति, व्यवस्था पालन गर्ने मानिसहरूको निम्ति यो राज्य तयार पारिएको छ. व्यवस्था पालन गरिराख निकेश. अनि खाना खानु अघि बजारबाट आएपछि स्नान गरेर शुद्ध भएर मात्र खानु है. अनि कचौराहरू, भाँडाहरू, काँसाका भाँडाहरू धुने परम्परा पनि कायम राख्नु है. तिमी परमेश्वरको राज्यकै नजिक छौ. तर होइन, येशूले यस्तो भन्नु भएन. येशूले निकोदेमसलाई यसरी जवाब दिनु भएन. येशूले वास्तवमा के भन्नुभयो तपाईँले तिन पदमा हेर्न सक्नुहुन्छ. एकपल्ट बाइबल हुनुहुन्छ, तिन पदमा येशूले के भन्नुभयो? येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन. पूर्ण विराम, द्याट्स इट. तपाईँलाई थाहा छ, यदि यो क्षण एउटा चलचित्रको मुभीको क्षण भएको हुन्थ्यो भने, एउटा मुभीको यो अंश भएको हुन्थ्यो भने सबै कुरा कस्तो तरिकाले यहाँनिर देखाइन्थ्यो होला होइन? त्यो पर्दामा सबै कुरा स्तब्ध हुने थियो. येशूले निकोदेमसको बारेमा भर्खरै भन्नुभएको कुराले मानिसहरू चकित हुने थिए. अनि यो यदि दिनको समय भएको हुन्थ्यो भने, यो रातको समय भयो धन्न, निकोदेमस बाठो छ, ऊ राति आएको छ. दिनको दिउँसो भएको हुन्थ्यो भने यो घटना भिडमा एउटा ठुलो आश्चर्य र सन्नाटा छाउने थियो. ओ माई गुडनेस, के भन्यो यो मान्छेले यो निकोदेमसको बारेमा? यदि निकोदेमस नयाँ गरी जन्मेन भने ऊ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन. वाट इज दिस म्यान म्यान सेइङ? यो मान्छेले के भनिरहेको छ यहाँ? सबै मान्छे छक्क परेको थियो. तर हामी छक्क परिरहेको छौँ अहिले, हामी अचम्मित भएको छैन, खासै हामी अचम्मित भएको छैन. किन? हामीलाई निकोदेमसको बारेमा खासै थाहै छैन, हामी त पढिरहन्छौँ. तर तपाईँलाई थाहा छ, येशूको भनाइले निकोदेमसको बारेमा जुन येशूले भन्नुभयो त्यो कुराले त्यतिखेर समयका सबै मानिसहरूलाई चकित पार्ने थियो. हाम्रो निकोदेमसको बारेमा खासै थाहा छैन. हामी यहाँ सर पढ्छौँ, फरिसीहरू मात्रै निकोदेमस नभएको एकजना मानिस थिए, तिनी यहुदीका सभाको एक सदस्य भनेर हामी सर पढ्छौँ. द्याट्स इट, फिनिस. त निकोदेमस को थिए? युनाले हामीलाई भन्छन् कि सबैभन्दा पहिले निकोदेमस एक फरिसी थिए. फरिसी थिए, सुन्नुहुँदैछ? फरिसी थिए निकोदेमस. हुन त आज हामीमध्ये धेरैको लागि यो फरिसी शब्द पाखण्डीको नाउँमा प्रयोग हुने यो पर्यायवाची शब्द भइसकेको छ. एक स्वधर्मी व्यक्तिलाई जनाउनलाई प्रायः हामी फरिसी भन्छौँ. तर येशूको समयमा त्यस्तो थिएन. पहिलो शताब्दी येशू ख्रीष्टको समयको यहुदी संसारमा फरिसीलाई अत्यन्त सम्मान गरिन्थ्यो, अत्यन्त सम्मान गरिन्थ्यो फरिसीलाई. फरिसीहरू धर्मशास्त्रप्रतिको उनीहरूको त्यो गहिरो प्रतिबद्धता र व्यवस्थाप्रतिको त्यो कठोर उनीहरूको पालनको कारण उनीहरू चिनिन्थे. त्यसैले त्यहाँ धेरै फरिसीहरू थिएन. कति धेरै यहुदीहरूको सङ्ख्यामा केवल केही हजार मात्र फरिसीहरू थिए, केही हजार. किनकि जो कोही जो पाए त्यही फरिसी बन्न सक्दैन थिए. फरिसीहरूलाई आत्मिक रूपमा माथिल्लो स्तरको, माथिल्लो वर्गको मानिसहरू मानिन्थ्यो. यिनीहरू ती मानिसहरू थिए जो परमेश्वरको राज्यमा पक्कै पनि प्रवेश गर्छन् भने सबैले विश्वास गर्थे। उनीहरू नैतिकवान थिए, उनीहरू धार्मिक थिए, उनीहरू पुरानो करारका आज्ञाहरूप्रति गम्भीर थिए। आधुनिक शब्दमा भन्दाखेरि निकोदेमस एक सम्मानित क्रिस्चियन रेभरेन अगुवा थिए। निकोदेमस सबैबाट सम्मानित, सेमिनेरको डिग्री प्राप्त, उच्च पदमा आसन ग्रहण गरेका, एक क्रिस्चियन समुदायमा बलियो प्रतिष्ठा भएका व्यक्ति थिए, फरिसी थिए निकोदेमस। उनी त्यस्ता व्यक्ति थिए जसलाई मानिसहरूले परमेश्वरको राज्यमा प्रवेश गरिसकेको छ है भनेर सोच्दथे। अर्को कुरा, निकोदेमस एक फरिसी मात्र थिएनन्, उनी एक राजनैतिक नेता पनि थिए। धर्मशास्त्र हामी बताउँदछ कि तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। महासभा त्यति बेलाको यहुदी धर्मको सर्वोच्च विधायी र न्यायिक निकाय थियो। महासभासँग ठुलो शक्ति हुन्थ्यो, ठुलो शक्ति। यो धार्मिक र राजनीतिक अभिजात वर्ग अर्थात् व्यवस्थाका विज्ञहरू मिलेर बनेको यो चाहिँ सभा थियो जसले यहुदीहरू बिचमा आत्मिक र नागरिक दुवै मामिलामा उनीहरूले शासन गर्थे। दुवै मामिलामा उनीहरूले मुद्दाहरूको सुनवाई गर्थे, कानुनहरू लेख्थे, अनुसन्धान परीक्षणहरू गर्थे। उनीहरू यहुदी समाजको केन्द्रीय अख्तियार थिए, फरिसीहरू। तर महासभासँग मृत्युदण्ड दिने त्यो शक्ति थिएन, यसैले उनीहरूले यसुलाई रोमी राज्यपाल पिलातस कहाँ ल्याउनु परेको थियो। तैपनि उनीहरूले त्यो उहाँको मुद्दा, यसु ख्रिस्टको मुद्दा र निन्दामा प्रमुख भूमिका खेलेका थिए। उनीहरू यसु ख्रिस्टको गिरफ्तारी र मृत्यु पछाडिको मुख्य शक्ति थिए। तपाईँ देख्नुभयो, निकोदेमस एक फरिसी थिए, ईश्वरशास्त्री थिए, व्यवस्थाका शिक्षक थिए, एक सम्मानित अगुवा थिए, एक राजनीतिज्ञ थिए। त्यही पनि येशूले निकोदेमसलाई के भन्नुभयो यहाँ, साँच्चै म तिमीलाई भन्दछु, यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यमा देख्न सक्दैन। इट डजन्ट म्याटर तपाईँसँग कत्रो थियोलोजी छ, तपाईँ को हुनुहुन्छ, कति सम्मान पाउनु भएको छ, तपाईँको जात के हो, पृष्ठभूमि के हो, तपाईँ कुन परिवार जन्मिनु भएको छ, इट डजन्ट काउन्ट। सरी निकोदेमस, सरी निकेस, यो तपाईँलाई अपेक्षा गरेको एन्सर भएन। त्यो समयमा निकोदेमसले कस्तो अपमान महसुस गरे होला, तपाईँ विचार गर्न सक्नुहुन्छ कस्तो अपमान महसुस गरे होला उसले, तपाईँ कल्पना गर्न सक्नुहुन्छ। त्यस दिनको सबैभन्दा शिक्षित नैतिकवान र असल मानिसले यसुले नयाँ गरी जन्मिनुपर्छ भनेर भनिरहँदाखेरि उसले कस्तो फिल गर्यो होला। फेरि उनको ईश्वरशास्त्र पर्याप्त थिएन, निकोदेमसको ईश्वरशास्त्र पर्याप्त थिएन, उनको फरिसीवाद पर्याप्त थिएन, उनको शक्ति पर्याप्त थिएन, उनको प्रतिष्ठा पर्याप्त थिएन, उनको नैतिकता पर्याप्त थिएन। उनलाई नयाँ गरी जन्मन आवश्यक थियो, उनलाई नयाँ बनाइनु आवश्यक थियो। यसोले यहाँ, यदि कोही क्रिस्चियन परिवारमा जन्मेन भने, वा यदि कसैले बप्तिस्मा लिएन भने, वा यदि कसैले युना तिनको स्वर पद कण्ठस्थ गरेन भने, सुधारवाद सिद्धान्त जान्दैन भने, वा यदि कोही चर्चको सदस्य छैन भने, उसले परमेश्वरको राज्य देख्न सक्दैन भनिराख्नु भएको छैन। उहाँले त यसो भन्नुहुँदैछ, यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। यदि तपाईँ आज, यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छैन भने तपाईँले पनि परमेश्वरको राज्य देख्न सक्नुहुन्न। त फेरि परमेश्वरको राज्यमा प्रवेश गर्न किन नयाँ गरी जन्मिन आवश्यक छ, किन नयाँ जन्म आवश्यक छ, किन नयाँ जन्म बिना हामी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौँ, किन निकोदेमस जस्तो नैतिकवान शिक्षित विद्वान एकदमै ईश्वरशास्त्री व्यवस्थाको शिक्षक गुरुलाई नयाँ गरी जन्मिन आवश्यक थियो, किन ऊ सिधै परमेश्वरको राज्यमा प्रवेश गर्नु चाहिँ, आखिरमा ऊ यहुदी घरमा जन्मिएको थियो होइन र, किन हाम्रो असल कामहरू पर्याप्त छैन, किन नैतिक सुधार नराम्रो बानीहरू त्याग्नु पर्याप्त छैन, काफी छैन, किन व्यवहार परिवर्तन परिमार्जन काफी छैन। किनकि प्रियहरू, हामी केवल आत्मिक रूपमा हामी कमजोर मात्र छैनौँ, हामी आत्मिक रूपमा मरेका छौँ। बाइबलले भन्छ कि हामी हाम्रा पापहरू र अपराधहरूमा मरेका छौँ। हामी केवल बिरामी मात्र छैनौँ। यदि हामी केवल बिरामी मात्र, आत्मिक रूपमा बिरामी मात्र भएको भए आत्मिक उपचारहरूले जस्तै नैतिक सुधार, धार्मिक प्रयासहरूले, कर्मकाण्डहरूले काम गर्न सक्थ्यो, तर हामी आत्मिक रूपमा मरेका छौँ। अनि तपाईँलाई थाहा हुनुपर्छ मरेको व्यक्ति कस्तो हुन्छ, मरेको मानिस तपाईँले देख्नुभएको छ, मरेको मानिसले महसुस गर्दैन, मरेको मानिसले देख्दैन, उसले थाहा पाउँदैन, ऊ उठेर घरभित्र ऊ पस्दैन। यो त मरेको मानिस यो सबै कुरा चलचित्रमा मात्र हुन्छ होइन, चलचित्रमा चाहिँ उठ्छ, हिँड्छ, तर्साउँछ, आउँछ, तर वास्तविकतामा इन रियालिटी मरेको मान्छेले प्रतिक्रिया दिँदैन। त्यसरी नै आत्मिक रूपमा मरेको मानिसले परमेश्वरले उनीहरूलाई जीवन नदिनु भएसम्म प्रतिक्रिया जनाउँदैन। एक आत्मिक रूपमा मरेको मानिस परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन जबसम्म उसलाई नयाँ जन्म दिँदैन। उसले परमेश्वर कहाँ, ऊ परमेश्वर कहाँ आउन सक्दैन जबसम्म उसलाई नयाँ खुट्टाहरू दिँदैन। आत्मिक रूपमा मरेको मानिस परमेश्वरलाई प्रेम गर्न सक्दैन जबसम्म उसलाई नयाँ हृदय दिँदैन। आत्मिक रूपमा मरेको मानिस ले परमेश्वरलाई चिन्न सक्दैन जबसम्म उसलाई नयाँ मन दिइँदैन। आत्मिक रूपमा मरेको मानिसले परमेश्वरलाई रोज्न सक्दैन जबसम्म उसलाई नयाँ इच्छा शक्ति दिँदैन। आत्मिक रूपमा मरेको मानिसले परमेश्वरलाई प्रशंसा पार्न सक्दैन जबसम्म उसलाई पूर्ण रूपमा नयाँ बनाइँदैन। मरेको मानिसले, मरेको व्यक्तिले परमेश्वरको राज्य देख्न सक्दैन, त्यसमा प्रवेश गर्न सक्दैन जबसम्म परमेश्वरले नै उसलाई जीवित पार्नुहुन्न। म तपाईँलाई एउटा उदाहरण दिन्छु। हाम्रो घरको भान्साको चिम्नी तपाईँलाई थाहा छ असाध्यै च्याप च्याप भएको छ। यदि तपाईँ एक्सपर्ट हुनुहुन्छ सफा गर्नमा, अनि यदि हामीलाई हेल्प गर्न चाहनुहुन्छ भने वेलकम, तपाईँलाई स्वागत छ। कहिलेकाहीँ त्यो चिम्नीबाट तेल पनि चुन्छ, तप तेल चुन्छ। फेरि नेक्स्ट टाइम खाना खाना आउँदाखेरि विचार नगर्नु होला तेल चुह्यो कि भनेर। मुख्यतया हामी चाहिँ फेरि अर्को ठाउँमा जाँदै हेर्छौँ है, किनकि हाम्रो चिम्नीको समस्या हामीलाई थाहा छ, अर्को कस्तो छ विचार गर्छौँ। सो हामीले धेरै सुँगुरको मासु पकाउँछौँ, प्रायः सुँगुरको मासु चिल्लो खानेकुरा धेरै पकाएकोले गर्दाखेरि चिम्नी एकदमै च्याप 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 भएको छ, तेल यस्तो भएको छ। अनि यति धेरै हामीले सफा गर्ने प्रयास गर्यौँ त्यो चिम्नीलाई, यति धेरै पानी, सर्फ, साबुन, जालीले घोट्ने प्रयास गर्यौँ, सफा गर्ने प्रयास गरौँ, त्यति जति सफा गरे पनि त्यो फोहोर नै रहन्छ। बरु त्यसलाई सफा गर्नलाई जे जे प्रयोग गर्छ त्यो नै फोहोर हुन्छ। हाम्रो हात फोहोर हुन्छ, च्याप च्याप हुन्छ, कपडा च्याप च्याप, सबै कुरा फोहोर हुन्छ। अब यसको एकमात्र समाधान भनेको यसलाई रिप्लेस गर्नु, बदल्नु हो, त्यो रिपेयरले काम छैन। त्यसै गरी प्रियहरू, हाम्रो हृदयलाई मर्मत गरेर केही हुनेवाला छैन। बाहिरी रूपमा हाम्रो जीवनलाई फुल भुट्टा भरेर नैतिकवान बनेर केही हुनेवाला छैन। नाइस, बिङ नाइस इज नट इनफ। हामी नयाँ हुनुपर्छ, हाम्रो हृदय प्रतिस्थापित हुनैपर्छ। परमेश्वरको राज्यमा कहिले पनि हामी पस्नलाई, प्रवेश गर्नलाई योग्य हुने गरी हामी हाम्रो हृदयलाई सफा गर्न सक्दैनौँ। तपाईँले गर्ने सबै प्रयास गर्न सक्नुहुन्छ, तपाईँले सबै नराम्रो बानीहरू छोड्न सक्नुहुन्छ, तपाईँ हरेक बिहान दुधले नुहाउन सक्नुहुन्छ, तपाईँ तीर्थयात्रामा जान सक्नुहुन्छ, तपाईँ पशु पछि पशु बलि गर्न सक्नुहुन्छ, तपाईँ दशंसा भेटी दिन सक्नुहुन्छ, तपाईँ धेरै असल कामहरू गर्न सक्नुहुन्छ, गरिब दुःखीहरूलाई सहायता गर्न सक्नुहुन्छ, सामाजिक कार्यहरू गर्न सक्नुहुन्छ, बागमाथि सफा गर्न सक्नुहुन्छ। यस, ठिक छ, सबै राम्रो काम हो, तर ती सबै कुराहरू केवल फोहोर जुत्रा सरा छन् परमेश्वरको नजरमा। झन्झन त्यसले तपाईँ र मलाई झन्झन फोहोरी बनाउँदै लगिरहेको हुन्छ। परमेश्वरको अनुग्रह बिना हाम्रो निम्ति कुनै आशा छैन। त्यसरी प्रियहरू, हामी असल हुनु मात्र पर्याप्त छैन, हामी नयाँ हुन आवश्यक छ, हामी नयाँ हुन आवश्यक छ। जब आदम र हव्वाले परमेश्वरको चेतावनीलाई व्यवस्था गरे र त्यो निषेधित फल टिपेर खाए, सुरुमा संसारमा मृत्यु प्रवेश गर्यो। शारीरिक र आत्मिक दुवै मृत्यु। त्यस क्षणदेखि हरेक मानिस आत्मामा आफ्नो पापमा मरेको अवस्थामा भएर जन्मिन्छ। तिनीहरूको प्रकृतिमा, तिनीहरूको प्राकृतिक अवस्थामा, स्वाभाविक अवस्थामा हरेक मानिस परमेश्वरको राज्य बाहिर जन्मिन्छन्। तिनीहरू बगैँचा बाहिर छन्, परमेश्वरबाट पर छन्। हरेक मानिस परमेश्वरबाट अलग गरिएका छन्, उहाँको जीवन बिना छ मानिसहरू। अनि निकोदेमसको अवस्था पनि यस्तै थियो, ऊ पनि परमेश्वरको राज्य बाहिर थियो। उनी एक प्रतिष्ठित फरिसी, एक राजनीतिक नेता, त्यस समयको महत्त्वपूर्ण व्यक्ति, सम्मानित व्यक्ति, ईश्वर शास्त्री, तर निकोदेमस आत्मिक रूपमा मरेका थिए। परमेश्वरको राज्यमा प्रवेश गर्न निकोदेमसलाई पनि नयाँ गरी जन्मन आवश्यक थियो, र तपाईँको पनि यो आवश्यकता हो। तपाईँ पनि नयाँ गरी जन्मिनुपर्छ। नाइस बिङ नाइस इज नट इनफ। नैतिकवान हुनु पर्याप्त छैन, तपाईँ नयाँ हुनुपर्छ। तपाईँको एक प्रश्न भने, कि तपाईँ नयाँ मानिस हो, कि तपाईँ नयाँ गरी जन्मिनु भएको छ, कि तपाईँ नयाँ सृष्टि हो। हामी कस्मेटिक दुनियाँमा जिउँछौँ अहिले। मानिसहरू वास्तवमा कस्तो देखिन्छ हामीलाई थाहै हुँदैन जबसम्म उनीहरूलाई बिहानै हामी धारामा भेट्दैनौँ। अनुहारहरू मेकअपको सामानले ढाकिएको छ मानिसहरूको। अहिले आत्मिक रूपमा पनि हामी धेरै मानिसहरूले कस्मेटिक चलाएको देख्छौँ। धेरै मानिसहरूले, धेरै चर्च जानेहरूले एकदमै राम्रो कस्मेटिक पहिरेर आउने गर्छ चर्चमा। तर तपाईँको कस्मेटिक सबै खोल्ने भने, तपाईँको त्यो मेकअप सबै उतार्ने भने, तपाईँ जस्तो हुनु त्यस्तै हेर्दै भने, कि तपाईँ नयाँ गरी जन्मेको मानिस हो, कि तपाईँ नैतिकवान मानिस मात्र हो? आर यु न्यू ओर आर यु जस्ट नाइस? प्रिय, तपाईँ नयाँ गरी जन्मिनु भएको छ, तपाईँ नयाँ गरी जन्मिनु भएको छैन भने तपाईँ परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नुहुन्न। तपाईँ नयाँ गरी जन्मिनै पर्ने हुन्छ। तपाईँले आफ्नो बप्तिस्माको प्रमाणपत्र पछारेर केही हुनेवाला छैन। तपाईँ युना 3:16 पद कण्ठस्थ गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो क्रिस्चियन कार्ड भिरेर हिँड्न सक्नुहुन्छ। तपाईँ आफ्नो सेमिनारीको डिग्री देखाउन सक्नुहुन्छ। आफ्नो चर्चको सदस्यता प्रमाणपत्र देखाउन सक्नुहुन्छ। घरको भित्तैभरि तपाईँले प्रशंसा पत्रहरू तपाईँले झुन्ड्याउन सक्नुहुन्छ। तर यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छैन भने, तपाईँ क्रिस्चियन हुनुहुन्न, तपाईँ साँचो क्रिस्चियन होइन, तपाईँले परमेश्वरको राज्य देख्नु भएको छैन। द्याट्स इट, क्लियर, पूर्ण विराम, नो नेगोसिएसन। त्यहाँनिर कुनै हामी त्यहाँनिर वाद विवाद गर्दैनौँ। त्यसो भए हाम्रो निम्ति प्रश्न भनेको, हामी कसरी नयाँ गरी जन्मिन सक्छौँ? यो नयाँ जन्म हामी कसरी पाउन सक्छौँ? म कसरी नयाँ गरी जन्मिन सक्छु? यहाँ जब यीशुले निकोदेमसलाई, यदि कोही नयाँ गरी जन्मेन भने, जन्मेको छैन भने उसले परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन भन्नुभयो। तपाईँले यहाँनिर निकोदेमसले आफ्नो टाउको कनाउनु थालेको देख्न सक्नुहुन्छ। तपाईँ निकोदेमस नयाँ गरी जन्मिनुपर्छ भन्दा निकोदेमसले टाउको कनाइरहेको छ। जिजस, आर यु सिरियस? तपाईँलाई थाहा छ नि है, मानिस बुढो भएर फेरि जन्मन सक्दैन भनेर थाहा छ नि। यो असम्भव कुरा हो नि, तपाईँलाई थाहा छ नि, थाहा छैन त्यति। ऊ आफ्नो आमाको कोखमा दोस्रोपल्ट फेरि पसेर जन्मन सक्दैन, तपाईँलाई थाहा छ नि होइन? के बोल्या, के भन्यो निको? त्यही भनिरहेको छ नि यहाँ होइन, त्यही भनिरहेको छ। 4 पदमा हेर्नुहोस् न, निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएर कसरी, बुढो भएपछि कसरी जन्मन सक्छ र? कि त्यो मानिस त्यो त्यो कि त्यो आफ्नै आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ? सबै कुरा ठिकै थियो, जिजस यसो अहिलेसम्म सबै कुरा राम्रै थियो, मैले तपाईँलाई मानिरहेको थिएँ, तर यहाँ चाहिँ म तपाईँसँग असहमत हुन्छु। आई थिङ्क यु आर रङ। सायद बोल्दा बोल्दा केही मिस्टेक भयो होला। आई थिङ्क यु हेभ टु लाइक तपाईँले करेक्ट गर्नुपर्छ आफूलाई। तर निकोदेमसले के कुरा बुझिरहेको थिएन भने, यीशु ख्रीष्ण यहाँ आत्मिक अर्थमा बोलिरहनु भएको थियो, आत्मिक वास्तविकताको बारेमा यीशु ख्रीष्ण कुरा गर्नु भएको थियो। त्यसैले उहाँले फेरि निकोदेमसलाई पद पाँचमा यहाँ जवाफ दिँदै हुनुहुन्छ। पद 5मा यीशुले जवाफ दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मिनुपर्छ भन्दा अचम्म नमान। अब त कुरा बुझ्नुभयो नि तपाईँले, अब त कुरा बुझ्नुभयो नि, हामी क्रिस्चियन परिवारमा जन्मेको कारण हामी क्रिस्चियन हुँदैनौँ। यीशु एकदम स्पष्ट हुनुहुन्छ। यीशुले भन्नुहुँदै, शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा हो। इसाई राईबाट जन्मेको इसाई राई हो, आत्माबाट जन्मेको आत्मा हो, मानिसबाट जन्मेको मानिस हो। क्रिस्चियन परिवारमा जन्मनु पाउनु एकदमै ठुलो आशिषको कुरा हो। अनि तपाईँहरू कतिजना क्रिस्चियन परिवारमै जन्मनु भयो, परमेश्वरको महिमा होस्, परमेश्वरको प्रशंसा होस्, तर त्यसले तपाईँको स्वर्गमा प्रवेशको ग्यारेन्टी गर्दैन। ग्यारेन्टी छैन। क्रिस्चियन परिवारमा जन्मिने बित्तिकै परमेश्वरको परिवारमा तपाईँको स्थान सुनिश्चित हुँदैन, याद गर्नुहोस्, किनकि तपाईँ आत्माबाट पनि जन्मनु आवश्यक छ। र आत्मिक जन्म यो वंशानुगत कुरा होइन, यो तपाईँको पारिवारिक विरासत होइन, यो पुर्ख्यौली सम्पत्ति होइन, यो आत्माबाट जन्मिन आवश्यक छ। न त तपाईँ बप्तिस्मा लिने बित्तिकै नयाँ गरी जन्मिनुहुन्छ, बप्तिस्मा नयाँ जन्मपछि आउँछ, यसले त्यसको स्थान लिनु हुँदैन। नयाँ गरी जन्मेकाहरूलाई मात्र हामी बप्तिस्मा दिने यो चर्चको हाम्रो परम्परा छ, चलन छ, अभ्यास छ। तपाईँ कुनै जागृति सम्मेलनमा शक्तिशाली त्यो भावनात्मक अनुभव गरेर रुएर आँसु बचाएर आँसु बगाएर ढलेर पछारेर तपाईँ नयाँ जन्म प्राप्त गर्न सक्नुहुन्न। तपाईँ अन्य भाषामा बोल्न सिकेर अगमबाडी बोलेर पापीको प्रार्थना दोहोऱ्याएर यसो आफ्नो हृदयमा निम्तो दिएर नयाँ गरी जन्मिने होइन। यो कुरा तपाईँ स्पष्ट हुनुहोस्। यद्यपि यही कुरा आज धेरै चर्चबाट विश्वासीलाई खुवाइएको छ। जब येशूले निकोदेमसलाई तिमी नयाँ गरी जन्मिनुपर्छ भन्नुभयो, उहाँको अर्थ यो थिएन कि निकोदेमसले आफूलाई केही गरेर त्यो जन्म प्राप्त उसले गर्न सक्थ्यो। येशूले निकोदेमसलाई तिमी नयाँ गरी जन्मिनुपर्छ भन्नुहुँदाखेरि निकोदेमसले त्यहाँ केही गर्न सक्ने सम्भावनाको बारेमा येशूले यहाँ कुरा गर्नु भएको थिएन। निकोदेमसले त्यहाँ गर्न सक्ने केही पनि थिएन। येशू ख्रीष्ट त यहाँ केवल एउटा सत्यता घोषणा गर्दै हुनुहुन्थ्यो, एउटा वास्तविकता घोषणा गर्दै हुनुहुन्थ्यो। नयाँ जन्म नितान्त आवश्यक छ, तर यो मानिसको प्रयासबाट असम्भव छ। निकोदेमसले यो परिवर्तन आफैबाट ल्याउन सक्छ भने येशूले यहाँ सुझाव दिइराख्नु भएको थिएन। नयाँ जन्म प्राप्त गर्नको लागि न त प्रियहरू तपाईँले केही गर्न सक्नुहुन्छ, न त मैले केही गर्न सक्छु। हामीले यसलाई उत्पादन गर्न सक्ने, पैदा गर्न सक्ने, सम्भव बनाउन सक्ने त कुनै प्रयास हामी गर्न सक्दैनौँ। यो हाम्रो नियन्त्रण र हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो। हामी नयाँ गरी जन्म नै पर्छ, तर यो गराउन हामी आफै केही गर्न सक्दैनौँ। क्लियर हुनुहुन्छ यो कुरामा तपाईँहरू? We must be born again, but we cannot be born again on our own. हाम्रो छोरी इन्सा आज ठ्याक्कै 2 महिनाको भइन्, आज ठ्याक्कै उनी मे महिनाको 5 गते जन्मेकी थिइन्। र जब इन्सा जन्मिन्, मानिसहरू आएर हामीलाई विशेष गरी नगिनालाई होइन ल धेरै बधाई छ है, यति राम्रो छोरी पाएछौ भनेर बधाई दिइरहेको सुन्दै थिएँ मैले। तर तपाईँलाई थाहा छ, कोही पनि आएर ल बधाई छ है नानी, तिमीलाई तिमीले राम्रो काम गर्यौ, तिम्रो जन्ममा तिमीले ठुलो काम गर्यौ, कस्तो राम्रो तिमीले बल गर्यौ भित्रबाट र तिमी बाहिर आयौ, कसैले पनि हाम्रो छोरी लाएर बधाई दिएन। किनकि उसले केही पनि गरेन, उसलाई जन्माइएको, उसले आफूलाई जन्माएको होइन, उसलाई जन्म दिएको। हुन त वास्तवमा सबै डक्टरले गर्नु पऱ्यो, किनकि हाम्रो छोरी सिजेरियन सेक्सनबाट जन्मेकी थिइन्। त्यसै गरी प्रियहरू, हाम्रो आत्मिक जन्ममा हामी पनि केही योगदान पुर्याउँदैनौँ, हामी केही गर्दैनौँ। जसरी हामीले हाम्रो शारीरिक जन्ममा कुनै योगदान गरेनौँ, त्यसरी नै हामी हाम्रो आत्मिक जन्ममा पनि कुनै योगदान गर्दैनौँ। परमेश्वरले सबै गर्नुभएको छ, परमेश्वरको काम हो यो, परमेश्वरको सार्वभौम र यो उहाँको एकल काम हो। हाम्रो त्यहाँ कुनै पार्टनरसिप छैन, त्यहाँ यो परमेश्वरको एकल कार्य हो। उहाँले हामीलाई बोलाउनु भयो र उहाँले हामीलाई नयाँ जन्म दिनुभयो। पद 8 भन्छ, हेर्नुहोस् न, पद 8, बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज हुन्छ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ, आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। देख्नुभयो तपाईँले, जसरी बतास जता जान्छ त्यतै बहन्छ र कसैले पनि त्यसलाई नियन्त्रण गर्दैन, त्यस्तै गरी मृत आत्मा र नयाँ जीवन दिने सम्बन्धी आत्माको कार्य पनि स्वतन्त्र हुन्छ र सर्वोच्च हुन्छ। यो सार्वभौम कार्य हो। आत्माको कामलाई हामीले नियन्त्रण गर्न सक्दैनौँ, हामी आत्मालाई चलायमान बनाउन सक्दैनौँ, हामी आत्मालाई कुनै कार्यक्रम आयोजना गरेर नयाँ जन्म दिन बाध्य पार्न सक्दैनौँ। आत्माले स्वतन्त्र रूपमा आफ्नो इच्छाअनुसार काम गरेर उहाँले काम गर्नुहुन्छ र नयाँ जन्म दिनुहुन्छ। र नयाँ जन्म सुसमाचार प्रचार विश्वासीको सुसमाचार प्रचारको माध्यमद्वारा परमेश्वरले आत्माको कामलाई हाम्रो जीवनमा लागु गरेर गर्नुहुन्छ. आत्माले नयाँ जन्म दिनुहुन्छ. आत्माले नै नयाँ हाम्रो 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 हृदय हामीलाई दिनुहुन्छ. उहाँले नै हाम्रो हृदय परिवर्तन गर्नुहुन्छ. उहाँले आत्मिक रूपमा मरेको मानिसलाई नयाँ जन्म दिनुहुन्छ. उहाँले मरेको हृदयलाई नयाँ मासुको हृदयले प्रतिस्थापन गर्नुहुन्छ. अनि हामीले अघि भर्खरै पढेको थियौँ, पास्टर अनुरले हामीलाई इजकेल 36 अध्याय पढेर सुनाउनु भयो र त्यसको आधारमा हामीलाई प्रस्तावको प्रार्थनामा पनि उहाँले हामीलाई अगुवाई गर्नुभयो. तपाईँलाई थाहा छ, तपाईँ याद भयो होला, इजकेल 36 अध्यायमा त्यहाँनिर परमेश्वरले आफ्ना मानिसहरूलाई नयाँ हृदय दिने प्रतिज्ञा गर्नुभएको थियो र परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो उहाँले पुरा पनि गर्नुभएको छ. येशु ख्रिस्ट को पहिलो आगमनले यस कुरालाई सम्भव तुल्याएको छ. आजभन्दा 2000 वर्ष पहिले ख्रिस मानिसभरि संसारमा आउनुभयो, हाम्रो पाप लिएर उहाँ हाम्रो साटोमा क्रुसमा उहाँ चढ्नुभयो, परमेश्वरको न्याय उहाँले सन्तुष्ट अथवा साम्य पार्नुभयो, उहाँ मारिनुभयो, गाडिनुभयो र त्यसको दिनमा फेरि पुनर्जीवित पारिनुभयो. हाम्रो मुक्तिको लागि येशु ख्रिस्टले पुरा गर्नुभएको कामको आधारमा परमेश्वरले अब मृत आत्मालाई जीवन दिनुहुन्छ. र तीनदेखि 5 भन्दछ, तब हामी आफैले धार्मिकतामा गरेको कामबाट होइन तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको अर्थात् नयाँ जन्मको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणद्वारा उहाँले हामीलाई मुक्ति दिनुभयो. अब हामीले विचार गर्ने अर्को प्रश्न भनेको, अन्तिम प्रश्न भनेको, जब एक व्यक्ति नयाँ गरी जन्मिन्छ तब के हुन्छ? जब हामी नयाँ गरी जन्मिन्छौँ तब उनी पहिलो कुरा भनेको हामी येशूमा विश्वास गर्छौँ. हामी येशूमा विश्वास गर्छौँ, हामी हाम्रा पापहरूबाट पस्तापरी फर्किन्छौँ र हामी येशू ख्रिस्टमा भरोसा गर्छौँ. हामी अब शरीरको कार्यमा भरोसा गर्दैनौँ, हाम्रो जीवनमा हामी गरेको उपलब्धिमा भरोसा गर्दैनौँ, हामी जातमा हाम्रो पृष्ठभूमिमा हाम्रो शिक्षामा हामी कुनै पनि कुरामा हामी घमण्ड गर्दैनौँ. हामी केवल क्रुसमा मारिनुहुने परमेश्वरको थुमा येशू ख्रिस्टमाथि हामी भरोसा गर्छौँ. केवल हामी उहाँमा मात्र हाम्रो आशा राख्छौँ. नयाँ गरी जन्मेको मानिसले येशू ख्रिस्टमा विश्वास गर्छ, केवल येशू ख्रिस्टमा. येशूले निकोदेमसलाई भन्नुभयो, पदहरू 12-15 तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ, पदहरू 12-15, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले, 14 पढ्न जान्छु म, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ. परमेश्वरले आफ्नो पुत्रलाई प्रेर कुनै अध्ययारो बेसीमा वा गोप्य खाडलमा मार्नु भएन, होइन, उहाँले येशू ख्रिस्टलाई त्यो उच्च अल्गो पहाडमा क्रुसमा उचाल्नुभयो ताकि सबैले उहाँलाई देख्न सकुन् र उहाँलाई देखेर उहाँमाथि विश्वास गर्न सकुन् र उहाँमाथिको विश्वासद्वारा ती मानिसहरूले जीवन पाउन सकुन्. तर समस्या के हो भने हामी देख्दैनौँ. जब हामी क्रुसतिर हेर्छौँ हामीले एकजना मानिसलाई मात्र देख्छौँ, केवल एक यहुदी मानिसलाई रोमीहरूले मृत्युदण्ड दिइरहेको मात्र हामी देख्छौँ. हामी मुक्तिदातालाई देख्दैनौँ किनकि हामी आत्मिक रूपमा मरेका छौँ, हामी आत्मिक रूपमा अन्धा छौँ, अन्धा बार्तीमै चाहिँ. हिजो हामी दाजुभाइहरूसँग यो बार्तीमाईकै कथा हामी पढ्दैथ्यौँ अनि यसले कसरी उहाँले त्यो बार्तीमा अन्धामाथि उहाँले दया गर्नुभयो र तिनीको आँखा खोलिदिनु भयो भने हामीले हेर्दै थियौँ र वास्तवमा हाम्रो आत्मिक अवस्था पनि त्यस्तै थियो. परमेश्वर हाम्रो लागि पनि त्यही गर्नुपर्छ र त्यही गर्नुभएको छ र उहाँले यो नयाँ जन्ममा गर्नुभएको छ. उहाँले हाम्रो आत्मिक आँखाहरू खोलिदिनु भएको छ ताकि हामीले ख्रिस्टलाई देख्न सकौँ, केवल एक मानिसको रूपमा मात्र होइन, केवल एक सङ्घकर्ताको रूपमा मात्र होइन, केवल एक असल गुरुको रूपमा मात्र होइन, तर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा र हाम्रो प्रभु र मुक्तिदाताको रूपमा उहाँलाई देख्न सकौँ र उहाँमा, केवल उहाँमा भरोसा गर्न सकौँ भनेर परमेश्वरले हाम्रो हृदय नयाँ बनाइदिनु भएको छ, हाम्रो आँखा खोलिदिनु भएको छ, हामीलाई नयाँ बनाउनु भएको छ. त्यसैले जब परमेश्वरको सुसमाचार प्रचारद्वारा आफ्नो आत्माले हामीलाई पुनर्जीवित पार्नुहुन्छ तब हामी निष्क्रिय भएर बस्दैनौँ, हामी उत्तरविहीन भएर बस्दैनौँ. यसको सट्टा हामी क्रुसलाई हेर्छौँ, येशू ख्रिस्टलाई हेर्छौँ र उहाँमाथि विश्वास गर्छौँ. र ठिक लिडियाले गरे चाहिँ, लिडिया भन्ने एकजना स्त्रीले गरे चाहिँ, प्रेरित 16:14 भन्दछ कि, अनि थियाथिरा सहरकी निवासी वैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँ भएकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्, पावलले बोलेको कुराहरू ध्यानसित सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। यहाँ यस्तो लेखिएको छैन कि लिडियाले वचन सुन्नको लागि आफ्नो हृदय खोलिन्, बरु यहाँ यस्तो लेखिएको छ प्रभुले तिनको हृदय खोलिदिनुभयो। यही नै मुख्य कुरा हो, यही नै के हो, यही नै के हो, यो नै नयाँ जन्मको सङ्केत हो। त्यसैले लिडियाले पावलको कुरा सुनिन् र सुसमाचारमा विश्वास गरिन्, येशू ख्रीष्टमाथि विश्वास गरिन्। नयाँ जन्म पाएपछि के हुन्छ? जब हामी नयाँ गरी जन्मिन्छ तब के हुन्छ? हामी अन्य भाषा बोल्न थाल्दैनौँ, हामी लड्न थाल्दैनौँ, हामी चिच्याउन थाल्दैनौँ, हामी संयमी हुन्छौँ, बरु हामी बुझिने भाषा बोल्न थाल्छौँ र येशूलाई मेरो प्रभु र मेरो मुक्तिदाता भनेर हामी विश्वास गर्छौँ। र त्यतिमै कुरा सकिँदैन, त्यहाँ अरू धेरै प्रमाणहरू पनि छन् अथवा अरू धेरै फलहरू पनि छन्। समयले मलाई ती सबै व्याख्या गर्नलाई अहिले अनुमति दिँदैन, तर म केहीलाई धर्मशास्त्रको आधारमा छोटो रूपमा तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ नयाँ गरी जन्मिनुहुन्छ, तपाईँले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समस्त शक्तिले प्रेम गर्न थाल्नुहुन्छ। पहिले तपाईँ उहाँलाई घृणा गर्नुहुन्थ्यो, परमेश्वरलाई तपाईँले आफूलाई प्रेम गर्नुहुन्थ्यो, आफ्नो पापलाई अँगाल्नुहुन्थ्यो, यो संसारलाई प्रेम गर्नुहुन्थ्यो, तर अब तपाईँ नयाँ गरी जन्मिनु भएको छ, अब तपाईँ परमेश्वरलाई प्रेम गर्न थाल्नुहुन्छ र अब तपाईँ परमेश्वरलाई प्रसन्न पार्न थाल्नुहुन्छ। तपाईँ परमेश्वरको वचन पालना गर्नुहुन्छ, डर र कर्काप होइन, जीवनमा अनिष्ट हुन्छ भनेर होइन, तर उहाँको नाउँ र उहाँको महिमाप्रतिको तपाईँको प्रेमले गर्दाखेरि। तपाईँले परमेश्वरलाई प्रेम गर्नुभएको कारणले तपाईँ अब अरू मानिसहरूलाई पनि प्रेम गर्न थाल्नुहुन्छ। नयाँ गरी जन्मेको मानिसले परमेश्वरलाई प्रेम गर्छ अनि अरू मानिसहरूलाई प्रेम गर्छ। तपाईँ विशेष चर्चलाई, ख्रिस्टले जसरी चर्चलाई प्रेम गर्नुभयो र चर्चको निम्ति उहाँले आफूलाई दिनुभयो, तपाईँ पनि त्यसरी नै बलिदानपूर्ण तरिकाले ख्रिस्टको चर्चलाई, अरू विश्वासीहरूलाई तपाईँ प्रेम गर्न थाल्नुहुन्छ, तपाईँ अरूको वास्ता गर्न थाल्नुहुन्छ, तपाईँ अरूको जीवनमा चासो राख्नुहुन्छ, अरूको सेवा गर्नुहुन्छ, अरूको लागि तपाईँ प्रार्थना गर्नुहुन्छ। तपाईँ अब स्वकेन्द्रित, आत्मकेन्द्रित हुन तपाईँ छोड्नुहुन्छ, तपाईँ केवल आफ्नो लागि जिउन छोड्नुहुन्छ। तपाईँ व्यक्तिगत लाभको पाथि लाभको पछाडि के फाइदा छ, के फाइदा छ, मलाई के फाइदा हुन्छ भन्न छोड्नुहुन्छ। तपाईँ बलिदानीपूर्वक अरूको सेवा गर्न थाल्नुहुन्छ। नयाँ गरी जन्मेको मान्छेले परमेश्वरलाई प्रेम गर्छ र अरू मानिसहरूलाई प्रेम गर्छ। पहिलो युहन्ना 3:10 भन्दछ, परमेश्वरको सन्तानको अर्थात् नयाँ गरी जन्मेको मानिसको र दियाबलसको सन्तान सैतानको सन्तानको यसैबाट प्रष्ट हुन्छ, दुधको दुध पानीको पानी हुन्छ कि जो धार्मिकतामा चल्दैन र परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन। अनि दाजुभाइ भनेको तपाईँको आफ्नो रगतको साइन पनि दाजुभाइ नभएर, आफ्नो आमा र बाबाबाट जन्मेको दाजुभाइ नभएर चर्चका अरू विश्वासीहरू हुन्। जसले चर्चका मानिसहरूलाई, अरू विश्वासीलाई प्रेम गर्दैन, त्यो मानिस परमेश्वरको सन्तान होइन। योभन्दा बढी स्पष्ट हुन सक्दैन। जब तपाईँ नयाँ गरी जन्मिनुहुन्छ, तपाईँको लागि अब यो संसार, आँखाले देख्ने संसार अब एकदमै कम, थोरै मात्र आकर्षक बन्छ, एकदमै कम आकर्षक बन्छ। यो संसारको पहिचान, संसारको प्रसिद्धि, संसारको नाम, यो संसारले दिने इज्जत, यो संसारले दिने सुख, यो सबैले तपाईँको जीवनबाट त्यो पकड, त्यो ग्रिप गुमाउँछ। यसले अब यस्तो तपाईँलाई अब अङ्कुश लाउन सक्दैन। तपाईँ अब ईश्वर भक्तिको पछि लाग्नुहुन्छ, तपाईँ पवित्रताको पछि लाग्नुहुन्छ, तपाईँ धार्मिकताको पछि लाग्नुहुन्छ र तपाईँ अब अनन्तता, तपाईँको लागि बरु अनन्तता बढी लोभ लाग्दो हुँदै जान्छ। तपाईँले अस्थायी कुराहरूभन्दा अनन्त कुराहरूलाई बढी महत्त्व दिन थाल्नुहुन्छ। युहन्ना पहिलो युहन्ना 3:15 भन्छ, संसार वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर, यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। जब तपाईँ नयाँ गरी जन्मिनुहुन्छ, तपाईँ पापमा रमाउन छाड्नुहुन्छ। अर्को कुरा, तपाईँ पापमा तपाईँ आनन्दसँग, शान्तिसँग बस्न छाड्नुहुन्छ। सुन्नुभयो विश्वासी, मेरो प्रिय विश्वासी दाजुभाइ दिदीबहिनीहरू, नयाँ जन्मको चिन्ह के हो? तपाईँ नयाँ जन्म गरेपछि के हुन्छ? तपाईँ नयाँ गरी जन्मेपछि के हुन्छ? देख्नुभयो तपाईँले, तपाईँ येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ, केवल येशू ख्रीष्टमा तपाईँ भरोसा गर्नुहुन्छ, तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, तपाईँ अरू मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तपाईँ संसारलाई घृणा गर्नुहुन्छ, संसार कुराले तपाईँलाई अब आकर्षित गर्न छाड्छ, तपाईँ आफ्नो पापलाई घृणा गर्न थाल्नुहुन्छ। तपाईँ अब आफ्नो पापमा रमाउन छाड्नुहुन्छ, तपाईँ पाप लुकाउन छाड्नुहुन्छ। पहिलो युना तिनले भन्दछ, परमेश्वरबाट जन्मेको कसैले पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, परमेश्वरको स्वभाव नयाँ गरी जन्मेको मानिसमा रहन्छ र त्यो मानिसले पाप गरिरहन सक्दैन, सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो, त्यो परमेश्वरबाट जन्मेको हो। यदि कोही व्यक्ति पापमै जिरहन्छ, जसरी सुँगुर हिलोमा लडीबुडी गरिरहेको हुन्छ, त्यसरी यदि कोही मानिस पापमै जिरहन्छ, लडीबुडी गरिरहन्छ भने उसले परमेश्वरलाई चिनेकै छैन। उसले जतिसुकै ठुलो उसले नारा लगाओस्, ठुलो दाबी गरोस्, माइक लगाएर फुकोस्, ऊ नयाँ गरी जन्मेको छैन, उसले परमेश्वरलाई चिन्दैन। फेरि यसको अर्थ यो होइन कि हामी कहिले पाप गर्दैनौँ भन्ने होइन। क्रिस्चियन हुनु भनेको पाप गर्न छाड्नु होइन, हामी पाप गर्छौँ, हामी हरेक दिन पाप गर्छौँ। यदि कसैले म पाप गर्दिनँ वा ममा पाप छैन भन्छ भने, दाबी गर्छ भने ऊ झुटो भनेर बाइबलले नै हामीलाई बताउँछ, पहिले हुन एकदैले नि। हामी पापको दण्डबाट बचाइएका भए तापनि हामी अझै पनि पापको शक्तिबाट बचाइँदैछौँ र एक दिन हामी पापको उपस्थितिबाट पनि बचाइनेछौँ। जबसम्म यस संसारमा हामी यस संसारमा जिउँछौँ रहन्छौँ, तबसम्म हाम्रो आत्मिक हाम्रो आत्मा र शरीर बिचको युद्ध, हाम्रो पुरानो स्वभाव र नयाँ स्वभाव बिचको यो लडाइँ जारी रहनेछ, यो सङ्घर्ष जारी रहनेछ। तर प्रियहरू, तर यदि तपाईँको जीवन म तपाईँसँग बोलिरहेको छु, तपाईँको जीवन अझै पनि पापद्वारा चित्रित छ भने, पापद्वारा चिनिएको छ भने, पापद्वारा नियन्त्रित छ भने, यदि तपाईँका वचनहरू, तपाईँको व्यवहार, बोली, तपाईँको बानीहरू, छनौटहरू, तपाईँको पहिरन, तपाईँको जीवनशैली, यी सबै कुराले तपाईँ अझै पनि पापको दासत्वमा हुनुहुन्छ भने देखाउँछ भने, तपाईँले परमेश्वरलाई चिन्नुहुन्न, तपाईँ परमेश्वरको सन्तान होइन, तपाईँ क्रिस्चियन होइन। किनभने हामीलाई बचाउने सुसमाचारले हामीलाई दिनदिनै परिवर्तन पनि गर्छ। अ गस्पल द्याट क्लेम्स टु ह्याभ यु सेभ यु बट डजन्ट चेन्ज यु इज नो गस्पल एट अल। परिवर्तन नगर्ने सुसमाचार सुसमाचार नै होइन। तपाईँले गलत झुटो सुसमाचार विश्वास गर्नुभएको छ। यदि सुसमाचार तपाईँलाई परिवर्तन गर्दैन भने सुसमाचारले त्यो सुसमाचार तपाईँलाई बचाएको पनि छैन। त्यसैले यदि तपाईँ दोहोरो जीवन जिइरहनु भएको छ भने, यदि तपाईँको जीवन बारम्बार गरिने त्यो पश्चातापहीन पापद्वारा चिनिएको छ भने, म तपाईँलाई आज आग्रह गर्दछु, पश्चाताप गर्नुहोस्, ख्रिस्तर्फ फर्किनुहोस्, स्टप एक्टिङ, नाटक गर्न छोड्नुहोस्, मुखौटा लाउन छोड्नुहोस्, बी रियल, ख्रिस्टको सामु आउनुहोस्, पश्चाताप गर्नुहोस्, उहाँले तपाईँलाई क्षमा गर्नुहुन्छ। र यदि तपाईँ साँच्चै पापको विरुद्धमा सङ्घर्ष गरिरहनु भएको छ भने, यदि तपाईँ लडिरहनु भएको छ भने तर कता कता हार मान्ने परीक्षामा पर्दै हुनुहुन्छ भने, पापसँग तपाईँ लड्ने क्रममा तपाईँ निरुत्साहित हतोत्साहित हुँदो हुँदैछ भने, कृपया हार नखानुहोस्, लडिरहनुहोस्। युद्ध पहिले नै जितिएको छ, प्रभु येशूले लडाइँ जितिसक्नु भएको छ, विजय उहाँको। त्यसकारण ख्रिस्टलाई हेरेर त्यो लडाइँ निरन्तर लडिराख्नुहोस्, ख्रिस्ट खातिर जिराख्नुहोस्, हरेक पापसँगको सङ्घर्षमा ख्रिस्टको रगतलाई पोत्नुहोस्, लगाउनुहोस्। अब पाप तपाईँको मालिक होइन प्रियहरू, तपाईँ ख्रिस्टमा रहेर विजयी जीवन जिउन सक्नुहुन्छ, ख्रिस्टमा रहेर तपाईँ विजयी जीवन जिउन सक्नुहुन्छ। तर परमेश्वर तपाईँलाई दिनुभएको अनुग्रहका ती सबै साधनहरू प्रयोग गर्नुहोस्, प्रार्थना, उहाँको वचन, सेवा सङ्गति, जवाब दिएको सङ्गतिहरू, सम्बन्धहरू, यो सबैलाई प्रयोग गर्नुहोस्। यो बिना फेरि पापसँग लड्न असम्भव छ। नयाँ गरी जन्मेको मानिसहरू मानिसहरूसँग रहन आवश्यक छ। तर मेरा प्रियहरू, तपाईँले ख्रिस्टियन जर्सी लगाउनु भएको छ, जर्सी चाहिँ ख्रिस्टियन जर्सी, यसो हेर्दाखेरि येशू ख्रिस्टको टिमको जस्तो तपाईँ देखिनुहुन्छ, तर तपाईँ सैतानको टिमको लागि खेलिराख्नु भएको छ भने तपाईँ होसियार हुनुपर्छ, तपाईँ आफैलाई ख्रिस्चियन भन्न सक्नुहुन्न, तर बाइबलले तपाईँलाई ख्रिस्चियन भन्ने अधिकार दिँदैन। हुन त तपाईँले आफूलाई 10 अङ्क दिनुहुन्छ होला, तर ख्रिस्टले तपाईँलाई 0 अङ्क दिनुहुन्छ. यु माइट नट बी अ क्रिस्चियन, तपाईँ क्रिस्चियन नहुन सक्नुहुन्छ, धोकामा पर्न सम्भव छ. त्यस कारण त बाइबलले हामीलाई घरिघरि भन्दछ, त्यस कारण मेरो प्रियहरू होसियार रहौ, जाग रहौ, धोकामा नपर. इट्स पोसिबल टु बी सेल्फ डिसिभ्ड, धोकामा पर्न सजिलो छ. आफूलाई क्रिस्चियन ठानेर जीवनभर क्रिस्चियन ठानेर नर्क जानु सम्भव छ. सो तपाईँको लागि प्रश्न भनेको कि तपाईँ सुसमाचार विश्वास गर्नुहुन्छ, के तपाईँ बाइबलले सुसमाचारमा लागिराख्नु भएको छ. यो पुरानो प्राचीन प्रेरितीय, यो सुम्पिएको, यो खाँटी, यो एकैमा एकमात्र यो बाइबलले सुसमाचारलाई छाडेर तपाईँ कतै समृद्धिको सुसमाचारतिर, कतै चङ्गाईको सुसमाचारतिर, कतै सच्चाइवाला सुसमाचारतिर, कतै सिवनवाला सुसमाचारतिर त लागिराख्नु भएको छैन. तपाईँ होसियार हुनुहोस् कि तपाईँले आफ्नो पाप पस्ताप गर्नुभएको छ र ख्रिस्टमा साँच्चै भरोसा गर्नुभएको छ. के तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ, के तपाईँ अरू मानिसहरूलाई प्रेम गर्नुहुन्छ, के तपाईँ संसारलाई घृणा गर्नुहुन्छ, के तपाईँ आफ्नो पापलाई घृणा गर्नुहुन्छ. र प्रियहरू, विशेष प्रिय मित्रहरू, यदि तपाईँ आज यहाँ हुनुहुन्छ तर तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु कि तपाईँ पनि आफ्नो पापबाट फर्कनुहोस्, आफ्नो पापबाट फर्कनुहोस् र मुक्तिदाता ख्रिस्टमा भरोसा गर्नुहोस्, विश्वासद्वारा उहाँलाई हेर्नुहोस् र तपाईँको पनि उद्धार हुनेछ. जीवन छोटो छ, अनन्तता आउँदैछ, न्याय आउँदैछ. एक दिन तपाईँ हामी सबै न्यायकर्ता यीशुको सामु हामी उभिनुपर्नेछ. उहाँ तपाईँले अहिले ख्यालठट्टाको रूपमा लिनुभयो भने त्यो दिन तपाईँको दशा हरिबिजोग हुनेछ, तपाईँको दशा एकदम पीडादायी हुनेछ. त्यस कारण आजै निमन्त्रणालाई स्वीकार्नुहोस्, आजै आफ्नो पापबाट फर्किनुहोस् र यीशु ख्रिस्टमा विश्वास गर्नुहोस्. मैले आजको वचन सन् 2007 मेरो कथा, त्यो बाइबल कलेजको छतमा प्रिन्सिपलसँगको मेरो कुराकानी भेटघाटबाट मैले सुरु गरेको थिएँ. तपाईँले सोचिरहनु भएको होला, त्यसो भए म कहिले परिवर्तन भएँ त, म कहिले साँच्चै क्रिस्चियन भएँ. काश त्यही दिन त्यही छतमा म साँचो रूपमा परिवर्तन भएको भए. प्रिन्सिपलले सोध्नुभएको थियो एउटै प्रश्नले मलाई सिधै ख्रिस्टतर्फ डोर्याएको भए कति राम्रो हुने थियो, तर त्यस्तो भएन. म आफ्नो अहङ्कार अन्धो थिए. मलाई त्यो प्रश्नले कति पनि दुःख दिएन. म पढाइमा निरन्तर लागिरहे, राम्रो अङ्क लिएर म गर्वका साथ म दीक्षान्तित पनि भएँ. एक्सिलेन्ट एकाडेमिक अवार्डका साथ म दीक्षान्तित भएँ. पढाइमा सबैले भन्दा राम्रो गरेँ, ग्रेजुएसन सबैले ताली पड्काए, मान्छेहरू फोटो खिच्न आए, तर कसैलाई पनि यो कुरा थाहा थिएन र मलाई पनि थाहा थिएन. त्यतिखेर म त मरेको थिएँ रहेछु, म त मेरो पापमा मरेको थिएँ रहेछु, म त अन्धो थिएँ रहेछु. तर त्यस्तै रह्यो, मलाई थप अध्ययनको लागि फेरि बाहिर पठाइयो, म बाहिर पढ्नलाई गएँ र त्यहाँ पनि म बाहिर रूपमा एकदमै राम्रो थिएँ, राम्रो गरेँ, पढाइमा राम्रो गरेँ, एकदमै एक्सिलेन्ट गरेँ र एक असल व्यक्ति जस्तो देखिन्थे, एकदमै भद्र मानिसको नजरमा विद्वान आत्मिकी जस्तो देखिन्थे. तर भित्री रूपमा म अझै हराएको थिएँ, म अझै मरेको थिएँ, मैले प्रभुलाई चिन्दिन थिएँ, तर मलाई कुरा थाहा थिएन. तैपनि परमेश्वर म प्रति कृपालु हुनुभयो, उहाँ मसँग धैर्यवान हुनुभयो, म अनुग्रही हुनुभयो. उहाँले मलाई मेरो पापमा मर्न छाड्नु भएन, त्यत्तिकै उहाँले मलाई छोडिदिनु भएन, उहाँले गिभ अप गर्नु भएन. त्यसपछि सन् 2016 पाखण्डी ख्रिस्टियन जीवन जिएको यत्रो 10 वर्षपछि 2016 समथिङ ह्यापन्ड, केही भयो. परमेश्वरको प्रबन्धमा म एउटा यस्तो चर्चमा पुगेँ जहाँ मानिसहरूले ख्रिस्टलाई साँच्चै प्रेम गर्थे, ख्रिस्टलाई साँच्चै गम्भीरतापूर्वक उनीहरूले लिन्थे, मानिसले आफ्नो पाप र आफ्नो प्राणलाई साँच्चै उनीहरूले गम्भीरतापूर्वक लिन्थे. उनीहरूसँग सबै सुख सुविधा थियो, धन सम्पत्ति सबै थियो, तर पनि उनीहरूको लागि ख्रिस्ट नै सबभन्दा ठुलो हुनुहुन्थ्यो. त्यो चर्चमा मैले पहिलो सेवा मेरो पहिलो सेवा थियो र त्यो पहिलो सेवामा भएको पहिलो प्रवचनद्वारा नै परमेश्वरले मलाई तोड्न थाल्नुभयो. उहाँले मेरो सम्पूर्ण ढोङ्गी जीवन, मेरो घमण्ड, मेरो पाप उजागर गर्नुभयो. उहाँले मलाई एउटा 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 क्लियर स्पष्ट विकल्प छनौट दिनुभयो, पश्चाताप गर नत्र मर, पश्चाताप गर नत्र मर. मेरो अगाडि यो दुईवटा कुरा थियो, जीवन कि मृत्यु, स्वर्ग कि नरक, पश्चाताप कि पाप. तर परमेश्वरको अनुग्रहमा त्यो दिन मैले पश्चाताप गरेँ र परमेश्वरको अनुग्रहमा मैले मेरो मुक्तिको निम्ति, मेरो निम्ति क्रुसमा टाँगिनु हुने मेरो एकमात्र उद्धारकर्ता येशू ख्रीष्टमाथि भरोसा गरेँ. मैले बिताएको वर्षहरू, पापपूर्ण वर्षहरू, मेरा स्वार्थी जीवन, मेरो घमण्डी जीवन, त्यो सबै कुरालाई सम्झेर म दोहोरो दोहोरो रुन थालेँ. मैले मानिसहरूलाई फोन गरेर क्षमा माग्न थालेँ, मैले किनकि धेरै मानिसहरूलाई चोट पुर्याएको थिएँ. मैले गर्न सक्ने सबै गरेँ ताकि मेरो पश्चाताप साँचो प्रमाणित होस्, किनकि पश्चाताप केवल मुखको स्वीकार मात्र होइन, यो जीवनको युटर्न हो यो. अनि त्यो मेरो जीवनमा मैले गरेर देखाउन चाहे, म त्यसको लागि सबै परिणामहरू भोग्न तयार थिएँ. मैले झुट बोलेको कुराहरू मैले भने, त्यसको लागि म जागिर गुमाउनलाई तयार थिएँ. लेकिन लिएर मैले तपाईँले सुन्न सक्नुहुन्न, मैले गरेको जीवनभरिको पापहरू, अपराधहरू, त्यो सबैलाई लिएर म परमेश्वरको सामु गएँ. र त्यो दिन मेरो जीवनमा साँच्चै केही नयाँ भएको महसुस गरेँ. मलाई थाहा भयो त्यतिखेर कि म अब नयाँ भइसकेको थिएँ. मेरो पापहरू धेरै भए तापनि ख्रीष्टले मेरो पापहरू अब सम्झिनुहुने छैन. उहाँको रगतले मेरो सबै पापहरू धोइसकेका थिए, पखालिसकेका थिए. म नयाँ मानिस भएको थिएँ. र आज यस घडी म आत्मविश्वासको साथ, यो कन्फिडेन्टको साथ भन्न सक्छु कि म ख्रिस्टियन हुँ, म ख्रिस्टियन हुँ. मेरो जीवनमा सुधार आएकोले होइन, म सुधारिएकोले होइन, म नैतिकवान भएकोले होइन, तर परमेश्वरको अनुग्रहद्वारा म नयाँ बनाइएकोले म ख्रिस्टियन हुँ. किनकि बाइबलले भन्छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ. कि म सिद्ध छु? म सिद्ध छैन. कि म पापसँग सङ्घर्ष गर्छु? हरेक दिन, हरेक दिन सङ्घर्ष गर्छु. कि मेरो जीवनमा परीक्षाहरू छन् निरन्तर, एकपछि अर्को. तर के म पापको दासत्वमा छु? पापको दासत्वमा छुइनँ, किनकि ख्रीष्टले मलाई स्वतन्त्र पार्नुभएको छ. कि म परमेश्वरको क्रोध पनि छु? अब ख्रीष्टमा उनीहरूलाई दण्डको आज्ञा छैन. यसरी प्रभु जन जोन न्युटन पूर्व दास व्यापारी हुनुहुन्थ्यो र पछि ख्रिस्चियन र पास्टर र भजन लेखक भन्नुभयो. उहाँ लेख्नुभएको अङ्ग्रेजी भजन अमेजिङ ग्रेस र नेपालीमा अचम्मक अनुग्रह भनेर गाउँछु, निकै प्रख्यात छ. र उहाँले जे भन्नुभयो त्यसले एक साँचो ख्रिस्चियनको जीवनलाई सारांशित गर्छ. उहाँ भन्नुहुन्छ, म जस्तो हुनु पर्थ्यो त्यस्तो छैन, म जस्तो बन्न चाहन्छु त्यस्तो पनि छैन, म स्वर्गमा जे बन्ने आशा गर्दछु त्यो पनि छैन, तर पनि म पहिले जस्तो थिएँ अहिले त्यस्तो छुइनँ, र म आज जो छु जे छु परमेश्वरको अनुग्रहले गर्दा छु. आमेन. अनुसार प्रार्थना गर्छु.